उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी विगत केही सातादेखि दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुन्दैछौ। आज यसै उपन्यासको 7 श्रृंखला लिएर आएका छौं। अब चपाइएका अनुहारको 7 श्रृंखला वाचन हुन्छ पृष्ठ 107। म केही बोल्दिन, निमेषपछि ऊ फेरि बोल्छे। अनन्त फ्रान्स विद्यार्थी थियो, केवल विद्यार्थी मेडिकल कलेजको। उसलाई राजनीतिसँग केही वास्ता थिएन, ऊ ठूलो डाक्टर बन्न चाहन्थ्यो। तर बुझ्नुभयो, नाजी आँखालाई पत्यार परेन। मसँग बिहे गर्ने कुराकानी छिनेको पर्सिपल्टै नाजीहरूले उसलाई गोली हानेर मारेका थिए। उसमाथि कम्युनिस्टको चार्ज लगाइएको थियो। मलाई अफसोस छ फ्राउलिन, म भन्छु। फेरि हेर्नुहोस् न, मेरो जीवनमा फ्रान्सपछि मेजर मुलर आएका थिए। म आफ्नो भाग्यलाई सोचेर छक्क पर्छु। उनी पनि मारिएका थिए, मसँग बिहेको कुराकानी छिनेको 2-4 दिनपछि नै। हिटलरलाई मार्ने षड्यन्त्रमा भाग लिएको भन्ने दोष लगाइएको थियो उनीमाथि। नभएको फ्रान्स मारिए, मुलर मारिए, हेनरिक त नमारिनुपर्ने हो नि। उसले त कुनै षड्यन्त्रमा भाग लिएको थिएन, उसँग बिहेको कुराकानी पनि छिनिएको थिएन, खालि प्रस्ताव राखेको थियो बिचराले। उसले आफ्नो जीवनमा पहिलोचोटि प्रस्ताव राखेको थियो स्वास्नी मान्छेको अगाडि। साह्रै लज्जालु स्वभावको मान्छे थियो अनन्त। त्यस्तो होला भनेर मैले सपनामा पनि सोचेकी थिइनँ उसलाई। फ्रान्स मारिँदा पनि म त्यस्तो दुखी भएकी थिइनँ, तर उसको मृत्यु सत्य सत्य अनन्त, बिहेको कल्पनाले मात्र मुटु काम्न थाल्छ मेरो। तर किम्रिक मर्दैन फ्राउलिन, मलाई विश्वास छ। ऊ केही जवाफ दिन्न, फेरि पनि उसको अनुहारको पीडाको छाया घनीभूत भएको अनुभव हुन्छ मलाई। म चुपचाप जङ्गली झारपात र लताहरूलाई पन्छाउँदै बाटो काट्न थाल्छु। ऊ पनि चुपचाप बाटो काट्न थाल्छे। म सँगसँगै खोला तरेर अहिले हामी डिस्कोमाथि उक्लन पनि थालेका हुन्नौँ। किम्रिकको विक्षिप्त चाहिँ अनुहारको अस्तित्वलाई अनुभव गर्न थाल्छु। सम्भवतः ऊ त्यो स्वास्नी मान्छेको बाटो कुरेर बसिरहेको छ। उसको अगाडि औपचारिक भएर अहिले दाँत देखाउनुपर्ने स्थिति भए जस्तो लाग्दैन मलाई। म चुपचाप डिस्को उक्लेर कटेरोतिर सोझिएको गोरेटो समात्छु। तर त्यो स्वास्नी मान्छे आफ्नो बानी अनुसार उतिर मुस्कान उडाउँदै भन्छ, तपाईँ यहाँ? केही बाधा पर्यो कि ऊ व्यङ्ग्यात्मक किसिमको पारामा स्वर उडाइदिन्छ। बाधा किन हर्किम्रेक? बाधा नै हो, स्वाधीनतामा कोही पर्खाल बनेर उभिन्छ भने। मसँग किन लोक्छौ बिरगित? मलाई थाहा छ तिमी मसँग बिहे किन गर्न चाहन्नौ, मलाई सब थाहा छ। के थाहा छ तपाईँलाई हर्किम्रेक? ऊ सोच्छे, यहाँ तिमी जर्मन जातिको दुश्मन हुन चाहिरहेकी छौ। तिम्रो शरीरको पसिनामा गैर जर्मनी गन्ध गनाउन थालिरहेछ। ऊ हाँसिदिन्छे, हाँसेर छोप्न खोज्दैछौ सत्यलाई, त के रोऊ? तर हर्किम्रिक, म कहिले पनि रोएकी छैन जीवनमा। मेरो निर्दोष भाइलाई जनरल फ्रान्सले मार्न लगाउँदा पनि रोएकी थिइनँ। मेरो बालाई बेलाको तारमा झुन्ड्याएर फाँसिदिँदा पनि रोएकी थिइनँ। हर्किम्रिक, मेरो स्वप्न राज्य पनि आँसुको धारामा बगेको छ, तर मैले आँसु चुहाएकी छैन। तपाईँलाई थाहा छ आफ्नो आँखामा काखमा खेलाएर हुर्काएको मेरो भाइको के अपराध थियो, मेरो बाको के अपराध थियो? किम्रिकको आँखामा युद्ध झल्कन्छ। खालि यतिकै मेरा बा जनरल ब्याङ्क कर्नल स्टाफनबर्गको घरेलु डाक्टर थिए। उनीहरू हिटलरलाई मार्ने षड्यन्त्रमा लागेका थिए भन्दैमा मेरो 12 भाइलाई खेदो खन्नुपर्ने कारण केही थिएन। मेरा बा एउटा डाक्टर, डाक्टरलाई राजनीतिसँग के सम्बन्ध? रोगीहरूको सेवा शुश्रूषा गर्दैमा दिन बित्थ्यो मेरो बाको। नाजी सेनाभित्र पसेर हिटलरको विरुद्ध षड्यन्त्र गर्ने समय नै कहाँ थियो र मेरो बाला हर्किम्रिक? किम्रिकका आँखामा झल्केको युद्ध झन गहिरो हुन्छ। मेरो बाको घाँटीमा परेको तारको पासोलाई देखेर म रोएकी थिइनँ। मेरो भाइका छातीमा जमेको रगतलाई देख्दा पनि म रोएकी थिइनँ। मेरो आँसुले रिक्त आँखाले ती दुई निर्दोष प्राणीहरूको तस्विर खिचेको थियो आफ्नो छातीमा। हर्किम्रिक, फेरि पनि म युद्धको घृणा गर्छु, बदलाको विषाक्त भावनालाई घृणा गर्छु। जे होस्, यो कुरा नै किन यहाँ? यस्तो उत्तेजित नहुनुहोस् हर्किम्रिक। फेरि पनि किम्रिकका आँखामा झल्केको युद्धको रङ भासिँदैन। म वास्तारहित हुन्छु। ती दुवैलाई खोलानिरको एउटा गोरेटोमा चुपचाप छाडेर बाटो काट्न थाल्छु। केही पर बसेको कालो ढेडु बाँदर बाँदरनी के कुरामा चित्त नबुझेर कुनै बाजाबाज गर्न थाल्छन्। म फेरि अगाडि पाइला सार्छु र सार्दै जान्छु। फेरि पनि मेरो इच्छाहीनताको अभ्यर्थनामा के त्रुटि भइरहेछ कुन्नी? लाग्न थाल्छ हावाको स्पर्शले युद्धको गन्ध उडाइरहेछ। अहिलेसम्म सम्झिन सकेको छैन मैले भित्र बाहिर जताततै चिप्लेटी खेलिरहेको यो युद्ध आखिर किन। युद्धमा मर्नेहरूले स्वर्गको राज्य पाउँछन् रे भन्ने सुनेको थिएँ मैले मेरी आमाबाट। मेरी आमाले मेरी बजैसँग सुनेकी थिइन्, मेरी बजैले मेरो जिजु बजैसँग सुनेकी थिइन्। पैतृक वा मात्रिक सम्पत्तिका रूपमा फेला पारेको त्यस किम्बदन्तीलाई लिएर न त मेरी आमाले स्वर्गको राज्य कतिवटा छन् भनेर शङ्का गरेकी थिइन्, न त मेरी बजैले। मेरी बजैभन्दा अघि अघिकाहरूले पनि स्वर्गका राज्य यतिवटा छन् भनेर गनेका थिएनन्। गनेका भए पनि स्वर्गका राजा इन्द्रलाई रुन परेको कथा सम्भवतः सम्झिएका थिएनन्। रोदन आँसु र पीडा खाँदा खाँद भएको त्यो स्वर्ग साँच्ची कस्तो स्वर्ग हो? जीवन जगतको यथार्थताको आँखामा परेका कसिङ्गरहरूलाई अवश्य बिर्सने थिएनन्। उनीहरूले त्यो स्वर्गलाई बुझेका भए। मेरो गाउँमा पुराणको ठेली पल्टाएर व्यासासनमा बसेका नम्बरी पण्डितले जब पाण्डव र कौरवको युद्धको बखान गर्थे, राम र रावणको युद्धको बखान गर्ने त्यतिखेर पनि उर्लिरहेको हुन्थ्यो उही इतिहासले सम्झँदै नसम्झिएका मान्छेहरूको रगतको आवाज। ती कथालाई सुन्दा सुन्दै मैले उदात्त नायकहरूको होइन इतिहास र महाकाव्यले बिर्सेका अनगिन्ती मान्छेहरूका गर्दनको रगतले भिजेको पृथ्वीलाई देख्नुपर्ने थियो। मेरा आमा र बाले त्यो रगत आफ्नै गर्दनबाट बगेको होला भनेर छाम्नुपर्ने थियो आफ्नो घाँटीलाई। मेरा गाउँलेहरूको छाती निसासिनुपर्ने थियो त्यो रगतले, मेरो बुद्ध निसासिए जस्तै। तर उही भोजपत्रीय सभ्यताको भेलमा डुबेको हाम्रो ग्रहण गर्न सक्ने शक्ति यति मुर्दा भएको थियो कि हामी सोच्नै सक्दैनथ्यौँ। फेरि आजको युद्ध त झन् अर्जुनको गाण्डीव धनुषले उडाएको बाणभन्दा पनि रहस्यवादी। हामी दाँच्नै सक्दैनथ्यौँ ट्याङ्क र त्यति बेलाको धनुष बाणको युद्धलाई। फेरि पनि मलाई लाग्छ युद्ध युद्ध नै हो, चाहे आणविक हतियारहरूद्वारा लडियोस् वा खुकुरी वा खुणाले। प्रत्येक युद्धमा मर्नेहरू ती नै हुन्छन् जो शासित र शोषित हुन्छन्। ती काव्यकारहरूका अगाडि हामी किन नतमस्तक भएका हौला जसको आँखाले मात्र उदात्त नायकलाई देखेको थियो? ती काव्यकारहरूका कृतिलाई हाम्रो आँखाले किन टिपेको होला जसले युद्धको भेलमा बगेर नष्ट भएका शासित र शोषितहरूको स्वप्न राज्यलाई देख्दैनन्? अरे कति टाढा छन् ती काव्यकारहरू यथार्थताका हरफहरूदेखि। हुन सक्दछ बुद्धिसम्मत चेतनाभन्दा पनि माथिको सत्यलाई आजसम्म नामकरण गर्न नसकेकोले म अबुझ भएको होला। हुन सक्दछ म अहिलेसम्म पङ्गु नै छु। हुन सक्दछ कि म पङ्गु छु। मैले राम र रावणको युद्धलाई पनि बुझ्न सकेको छैन, युनान र ट्रायको युद्धलाई पनि बुझ्न सकेको छैन, स्वयं मलाई यो निर्वासित जीवन दिने युद्धलाई पनि बुझ्न सकेको छैन। मैले साँच्ची भए नहोला कुनै पनि युद्धलाई बुझ्न सकेको छैन, मैले बुझ्ने परिश्रम पनि गरेको छैन। खालि यत्तिकै सम्झना छ स्मृतिमा आफ्नै विनाशको यज्ञमा आफ्नो शत्रु रामको पुरेत बन्ने रावणको अनुहार, आफ्नी पहिलो गएकी स्वास्नी हेलेनको सम्पूर्ण अपराधलाई बिर्सेर फेरि उसलाई आफ्नो मुटुमा बसाउने मेनेलाउसको अनुहार। तर त्यो सम्झनाको स्मृतिमा निरर्थकताको पुञ्ज बाहेक कठै अर्थ के छ र? साँच्ची के छ र? म सोच्न चाहन्न, सोचेर पनि साध्य छैन। मेरो मनमा नाङ्गो छ शक्ति। युद्धको इतिहासमा मैले थाहा पाएसम्म मेरो जिजबाजेको रगत नेपाल एकीकरणमा बगेको रगतको कथासँग घाँसेको छ। उनी स्वर्गीय भएका थिए बाइसे र चौबिसे राजाहरूका दलसँग लड्दा लड्दै। स्वयं मेरो जीवनको रगत पनि बगेको छ अङ्ग्रेजसितको युद्धमा अमर सिंहको अस्तित्व खडा गर्दा। तर त्यस किसिमको भोगप्रति वैरागी थिए मेरा बाजे। रगतलाई बेचेर हिँड्नुभन्दा त बरू पहाडका भिरालाहरूलाई जोत्नु बेस भन्ठानेर उनले कुटो र कोदालोमाथि विश्वास गरेका थिए। उनी मेरा जीबाजेका कान्छा छोरा थिए, हामी उनैका सन्तान। तर मेरा जीबाजेका जेठा छोरा आफ्नो पुर्खाको बिडो थाम्ने विचारले काठमाडौँमै बसोबास गरेका थिए। उनीहरूको सन्तानले भोटको लडाईँ लडेको थियो, पहिलो विश्वयुद्धलाई देखेको थियो। उनीहरूको पालासम्मको हाम्रो वंशावलीको पाना एउटा युद्धको इतिहासको थप पाना बनिसकेको छ। उनीहरू भाइ भारदारका रूपमा काठमाडौँमा देखिन थालिसकेका थिए। बस्नलाई राम्रो घर, सुत्नलाई राम्रो बिछौना जोडिसकेका थिए उनीहरूले। कोही मेजर साहब भइसकेका थिए त कोही कर साहेब। मेरो पालासम्ममा उनीहरूको घर आदर्श घरमा गनिन थालेको थियो मेरो गाउँका आँखामा र अनुहारमा। मेरा गाउँका अनुहारहरू प्रगतिको कुरो गर्नु परे पनि, इज्जतको कुरो गर्नु परे पनि त्यही खलकलाई उभ्याउने गर्थे प्रतीकको रूपमा। मेरो घर उनीहरूको घर जस्तो सफासुग्घर थिएन। बाला गुनासो थियो आफूले पल्टनमा जागिर नखाएकोमा। कुटो कोदालोमाथिको उनको विश्वास डगमगाउन थालेको थियो। आफ्नो स्थितिदेखि असन्तुष्ट बा, घरमा आमा नाई, आमाको साटो सौतेनी आमा, मेरो आँखामा पनि ती खलकहरू पनि आदर्श भएका थिए। म मेजर कप्तानको फुली लगाएर बाको गुनासो पुछिदिन चाहन्थेँ, सन्तोष दिन चाहन्थेँ। अरे पहिले नै युद्ध किन भन्ने प्रश्नलाई बुझ्न सकेको भए के म ती खलकहरूलाई आदर्श देख्थेँ होला? के कुटो र कोदालोसित दिक्क मान्थेँ होला? निश्चय पनि दिक्क मान्दिन थिएँ, आफ्नै गाउँमा रमाउँथेँ म। त्यो कुटो कोदालोले बरु माछापुछ्रेलाई आबाद गर्ने बारेमा सोच्न थाल्थेँ म। कठै कस्ता कस्ता कैदी अनुहार ब्यारोमिटरको घेराभित्र ती अनुहारहरूभित्र कस्ता कस्ता कथा, कस्तो दुखान्त, कति न्यासरोती कथाभित्रका आरफहरू। मुख अभिव्यक्तिभित्र उही प्रश्न, यो युद्ध किन? घिस्रिएको प्रत्येक खासकुसभित्र उही प्रश्न, यो युद्ध किन? कठै बनेका कथाहरू भत्किँदै गएको सम्झना। ब्यारोमिटरको घेरामा पालो बस्दा कैदी जर्मन सिपाहीहरू युद्धलाई सराप्थे। उनीहरू आपसमै खासकुस गर्थे, यो युद्ध हाम्रा सन्तानहरूलाई युद्ध गर्न नपरोस् भनेर लडिएको युद्ध हो। तर जवाफ सुन्ने, उनीहरू फेरि प्रश्न गर्थे कि यो युद्ध मान्छेको कल्याणका लागि गरिएको युद्ध हो। जवाफ सुन्ने, फेरि त उनीहरू भन्न थाल्थे, अबदेखि कुनै दुई राष्ट्रको युद्ध पर्यो भने दुई देशका नेताहरूको हातमा हतियार दिएर लडाउनुपर्छ। दुईजना नेतामध्ये जुन नेताले जित्छ त्यो देशलाई जितुवा सम्झनुपर्छ। यतिका मान्छे खेर नै किन फाल्ने? तर यो त कुरोमा कुरो मात्र हो। यसको जवाब संसारका कुनै पनि सिपाहीहरूसँग छैन। जवाफ भए उनीहरूको जिब्रो लाटो छ, जवाफ छ क्यारे राजनीतिज्ञहरूसँग, तर उनीहरू हृदयहीन हुन्छन्। म त्यो स्वास्नी मान्छेको कोठामा छु, घिम्रेक पनि त्यहीँ नै छ। कति दिन भइसकेको छ उसले मसँग राम्रोसित नबोलेको, मैले महत्त्व पनि दिएको छैन। हामी त्यो कटेरोको कोठाभित्र दिउँसो मध्याहको पसिना तर्काउने गर्मी छलिरहेका छौँ। हामी तिनैजना मौन छौँ र आफ्नो किसिमले सोचिरहेका छौँ। हाम्रा पारा भिन्ना भिन्न किसिमका छन्। त्यो स्वास्नी मान्छे जे सोचिरहेकी छ त्यो मैले सोचेको छैन। म जे सोचिरहेको छु त्यो किम्रेकले सोचिरहेको छैन। फेरि पनि पसिना तरतर्ती चुहानु लगाउने त्यो गर्मीले हामी तिनैजनालाई एउटै हारमा उभ्याइदिएको छ। लो, कुरा गर्दा गर्दै हामी चुप लागेछौँ। त्यो स्वास्नी मान्छे फेरि मौनता भाँचिदिन्छे। चुप लागेर बस्नु नै जाति हो, किम्रिक बोल्छ। त्यो स्वास्नी मान्छे हाँसिदिन्छे, किम्रिक चुपचाप उठेर बाहिर निस्कन्छ। त्यो स्वास्नी मान्छे पनि बाहिर निस्कन्छे। म झ्यालबाट हेर्छु, ती दुवै खोलातिर लाग्छन्। म आफ्नो कोठाभित्र लम्पसार पर्छु। कालो ढेडु बाँदर अगाडिको रुखको सियालमुनि लम्पसार परेको छ। म लम्पसार पर्छु आफ्नो बिछौनामा बतासले ढालेको रुख चाहिँ, तर म रुख होइन। भोलिपल्ट फेरि यतिखेर त्यो स्वास्नी मान्छे र किम्रिकलाई खोलामा छाडेर म जङ्गलभित्र पस्छु एक्लै। एउटा बाघ र बँदेल लडिरहेछन्। फेरि म एकाएक फर्किन्छु त्यो दृश्यलाई छाडेर। अझ पनि ती पानीमा पौडी खेलिरहेका हुन्छन्। एउटा ढुङ्गाको छेको लिई म खोला किनारमा चुपचाप बसेर खुकुरीमा धार लगाउन थाल्छु। त्यो स्वास्नी मान्छे पानीको बीचको डिस्कोमा पुगेपछि भन्छ, आज भने तपाईँ स्वस्थ देखिरहनु भएको छ। तिमी कैदी जस्तै देखेकी छैनौ, किम्रिक उसको नजिकै पुगेर भन्छ। कैदी जस्तै देखेकी थिएँ र हर किम्रिक? कैदी जस्तै त होइन, तर दोषी होइन। अनन्तको काँधमा झुन्डिएको टामीगन र त्यसका गोलीहरूको दोष हो। तिमी तर्सिरहेको थियौ उसँग, त्यही डरले तिमीले जर्मनीलाई बिर्सिरहेकी थियौ। तर केही कुरा भएन, बिहान हराएको मान्छे साँझमा घर फर्कन्छ भने। त्यो स्वास्नी मान्छे उसको कुरामा खुबै रस लिएजे गरी हाँसिदिन्छे। मैले भ्रम लिए पनि हुन्छ किम्रिक र त्यो स्वास्नी मान्छे मान्छे होइनन्, मात्र युद्ध हुन् भनेर। तर त्यस्तो भावना आउँदैन मामा। त्यो स्वास्नी मान्छे भन्छ, हर किम्रिक के साँच्चै तपाईँ कवि हुनुहुन्छ? किन विश्वास लागेन? ऊ भन्छ, बेरगीत भन्ने स्वास्नी मान्छेले मन पराएर तपाईँका कृतिहरू बटुलेर छापेकी थिइन् भन्नुहुन्छ। मलाई त तपाईँले त्यो कथा जमाएर भन्नुभएको हो कि जस्तो लाग्छ। अरे, त्यो किताब म्यापमा चलेर खरानी नहुँदो हो त? सत्य सत्य बेरगीत, मैले झुटो बोलेको होइन। मेरो किताबलाई तिमीले छापेकी थियौ, विश्वास गर। मैले? हो तिमीले, मैले होइन, तपाईँकी बेरगीतले, डाक्टरनी बेरगीतले होइन, समीक्षक बेरगीत। मेरो आँखामा त तपाईँ कवि हुनुहुन्न हर किम्रिक। के कुरा गरेकी तिमीले? साँच्ची भन्छु, कवि भएको भए तपाईँ संवेदनशील हुनुहुन्थ्यो। अनन्तले तपाईँमाथि लगाएको गुणलाई बिर्सन हुँदैनथ्यो। तपाईँसँग त आँखै छैन त्यस्तो। बोल्दा बोल्दै त्यो स्वास्नी मान्छे फेरि पानीमा आम फालेर पौडी खेल्न थाल्छ। त्यो स्वास्नी मान्छे किनारमा उभिएपछि किम्रिक बोल्छ फेरि, उसले मलाई गुण लगाएको होइन, आफैलाई गुण लगाएको। उसँग उसका अरू साथीहरू पनि भइदिएका भए उसको टामीगनले अवश्य मारिसक्ने थियो मलाई बेरगीत। तर उसले मलाई कैदी ठाने पनि मैले सेवा गरेको छैन, बुझ्यौ? बरु सेवा लिएको छु। त्यसो भए दास ठान्नुहुन्छ तपाईँ? जे अर्थ लगाउँछ लगाऊ, ऊ पानीमा डुबुल्की मार्छ। आफूभित्रको अहङ्कारलाई उसले अझै ब्युजाउने हो भने त्यो धार लगाइरहेको नाङ्गो खुकुरी दिएर किम्रिकको गर्दन छिनालिदिनुपर्ने हो मैले। उसको गर्दनलाई छिनालेर नेपालीहरू त्यस्तो स्वरलाई निभाइदिन सक्दछन् भन्ने प्रमाण दिनुपर्ने हो मैले। तर मलाई पटक्कै रिस उठ्दैन। मेरो आँखामा न त दम्ब छ, ईश्वरलाई थाहा छ कति तटस्थ हुन सकेको छु म यतिखेर। धार लगाइरहेको खुकुरीलाई फेरि दाबभित्र घुसारेर म उठ्छु। त्यो स्वास्नी मान्छे मनिर आएर भन्छ, तपाईँ यहाँ? बाघ बन्दरको युद्ध हेरेर फर्काउँदैछु। कहाँ? नजिकै छ, मलाई पनि देखाइदिनुहोस् न। अहिलेसम्म ती लडिरहेकै त होला नि। ऊ झटाझट लुगा फेर्छे। फेरि किम्रिकलाई उही रोगी चाहिँ स्थितिमा छाडेर ऊ मसँगसँगै जङ्गलभित्र पस्छे। तर आज ऊ हिजो अस्तिका चाहिँ खुसीको पुञ्ज हुन सकेकी छैन। केही बाटो काटेपछि म भन्छु, वास्तवमा फ्राउलिन, किमले तपाईँलाई माया गर्छ। नाजी अहिले विक्षिप्त छ ऊ भन्छे। यो जङ्गलको चकमनाताले पनि उसलाई मानवतावादी बनाउन सकेको छैन। अनन्त उसँग अहिलेसम्म पनि त्यही आँखा छ जुन आँखाले हिटलरले विश्वलाई हेरेको छ। उसको आँखामा मान्छेको जीवनको केही मूल्य छैन अनन्त। तर यो आँखा जर्मन जनताको आँखा होइन बुझ्नुभयो। कुनै कृषक युद्ध चाहँदैनन्, कुनै मजदुर युद्ध चाहँदैनन्। मैले अस्पतालको बिछौनामा मजदुर सिपाहीहरूको स्वर सुनेकी छु, कृषक सिपाहीहरूको स्वर सुनेकी छु। सबै घृणा गर्छन् युद्धलाई। युद्ध विश्वको कुनै पनि मान्छे चाहँदैन फ्राउलिन, मलाई थाहा छ अनन्त। अरे, कर्नेल स्टाफेनबर्गको योजना सफल भएको भए, हिटलरको कोठामा राखेको बम उसलाई मारि नै दिएको भए, आखिर यो युद्ध किन किन अनन्त? म भित्र पनि त्यही कुरा छ, युद्ध किन? ऊ अनुहारमा दार्शनिकहरूको चाहिँ छाप लिएर पाइला सार्दै जान्छ। म विचार गर्छु, युद्धले नयाँ हतियार जन्माउने र विश्वका तमाम मान्छेलाई विकसित तुलाउने बाहेक के काम गर्छ र? हुनसक्दछ युद्धले मान्छेको हितको पक्षमा केही नयाँ सिद्धान्त प्रतिपादन गर्ला, तर म धेरै सोच्न चाहन्न। सोचेर पनि त केही फाइदा छैन। केही छिनपछि बाघ र बदरको युद्धको त्यही दृश्य देखिन्छ जसलाई केही छिन अगाडि स्वयं मेरा आँखाले भोगेका थिए। जङ्गलका ती दुवै बहादुर लडिरहेका थिए, घाउ खाइसकेका थिए, दुवै जित्न चाहन्थे। यो पनि त युद्ध नै हो नि। तर ट्याङ्क र बमको युद्धभन्दा कति भिन्न, ग्यासको युद्धभन्दा कति भिन्न। नचाहँदा नचाहँदै पनि भोजपत्रीय सभ्यताको अभ्यर्थना गर्न थाल्छु म। उही भोजपत्रीय सभ्यताको युगमा पशुको आखेट गर्ने सिकारी चाहिँ उभिएर बदलमाथि गोली प्रहार गर्छु। गोली खाएको बदल बेतोडले दौडिएर बाघको छातीभित्र यसरी दारा कोसाइदिन्छ, बदल सँगसँगै ऊ पनि लोड्छ र एकछिनपछि चिसो हुन्छ शरीरलाई तनक्क तन्काएर। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेसिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमोलुङमा एफएम, रेडियो सिन्धुली, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेस एफएम, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसे एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णाली र हुम्लाको रेडियो कैलाशबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुन्दैछौ। अब यसको बाँकी अंश वाचन सुनौ। चालिस पचास बिसौली जति गरुङ्गो बदलको भारी बोकेर त्यो स्वास्नी मान्छे सँगसँगै बगैँचाको बीचमा बाटो बनाउन थाल्छु म। तर किम्रिक चौतारामुनि झोक्रेर बसिरहेको छ एक्लै। सूर्यका किरणहरूले किरणहरूको सङ्गत गर्न छाडिदिएको छ। फेरि पनि अहिलेसम्म उज्यालो अँधारोमा साटिसकेको छैन, तर अहिले उसको अनुहारमा नाजी अहमको सन्निपाती रङ छैन। ऊ उस्तै देखिरहेको छ जस्तो रूपमा मैले उसलाई सर्वप्रथम भेटेको थिएँ। ऊ मानौ आफूभित्र भड्किरहेको युद्धको रङसँग विरक्त भएको छ। ऊ मानौ आफूभित्रका साराका सारा कुराहरूलाई पन्छाएर नजोतेको भूमि चाहिँ रित्तो हुन जान्छ। मेरो भारी बिसाउने काममा सहारा दिने गर्थ्यो पहिले आँखामा जस्तो सुकै हिंसालाई खेलाए तापनि, तर आज सब कुरा देखेर पनि नदेखे जस्तो भइरहेको छ, सब कुरा बुझेर पनि नबुझे जस्तो भइरहेको छ। म आफ्नो पिठ्यौँको भारीलाई चौतारामाथि बिसाएर उतिर फर्किँदै भन्छु, के यो बदल बनाउने काममा मद्दत दिन्नौ किमरे? मद्दत दिन सक्ने अवस्थामा छैन म। ऊ अर्कोतिर मुख फर्काइदिन्छ। तर यो काम आज तिमीले नै गर्नुपर्छ, म फेरि वचनले उसलाई घचघचाइदिन्छु। ऊ केही जवाफ दिँदैन, म चुपचाप बस्छु उनीहरू। आज कुन्ने किन हो, म पनि आफूभित्र रोगको टुसा पलाजे अनुभव गर्न थालेको छु। मनभित्र एउटा टेक छ त्यो बँदेलको छाला किम्रेकलाई नै काट्न लगाउने। त्यो स्वास्नी मान्छे फुलका बिरुवाहरूलाई निरीक्षण गर्न थालेकी छे। एउटा फुलका बोटमा काला काला ससाना किराहरू लागेका छन्। त्यो स्वास्नी मान्छे आफ्नो फ्रकको खल्तीबाट रुमाल झिकेर त्यसलाई पुस्न थाल्छ र पुस्दै जान्छ। दिन बिस्तारै साँझको रङमा साटिन थाल्छ। म चुपचाप उठेर धुनीहरूलाई बिउजाउन थाल्छु। तिम्रिक अझसम्म अटेरी भइरहेको छ। मैले फेरि र फेरि त्यो बदल बनाउने काम तिम्रै जिम्मा छ भन्ने कुरालाई सम्झाइदिएको छु, तर आज जस्तो अटेरी पहिले कहिले भएको थिएन। हो मैले पनि अठोट गरेको छु, त्यसलाई छुँदै नछुने। मलाई थाहा छ भण्डारमा खानेकुरा छैन, चाहे त्यो स्वास्नी मान्छेलाई भोको बस्नु परोस्, चाहे किम्रेकलाई, चाहे म स्वयंलाई, तर त्यो बदल सफा गर्ने काम मबाट हुँदैन आज। त्यो स्वास्नी मान्छे फुलका बिरुवाहरूका सुकेका पातहरू चुडेर फाल्न थाल्छ। किम्रेक साँच्चै नै अटेरी भएर कटेरोमाथि उक्लिन्छ। उक्लिन्छ भने उक्लियोस्, चिन्ता लिने विषय होइन यो। साँझ रातको रङमा साटिन थाल्छ। कालो ढेँडो बाँदर आफ्नो बाँदरनिर लिएर रुखका हाँगामाथि शरण लिन्छ। आफ्नो जमातबाट भड्केका दुई हरिण हाम्रो क्याम्पाको बारमा आङ ढेसेर कनाउन थाल्छन्। पाल्तु जनावर चाहिँ त्यो स्वास्नी मान्छे चिराग बालेर रुखको कापमा घुसारिदिन्छ। म अझै उही धनी जगाउने काममा व्यस्त छु। स्वास्नी मान्छे फेरि चिरफार गर्ने चक्कु झिकेर बदलको छाला काट्न थाल्छ। सम्भवतः उसले मभित्र उडिरहेको जिद्दीपनलाई बुझिरहेकी छ। म भन्छु, तपाईँ बनाउनुहुन्छ फ्राउली? के भयो त, म मान्छे होइन। ऊ मुस्कुराइदिन्छ। उसको मुस्कान सधैँ चाहिँ आज पनि पवित्र होला, तर मलाई लाग्छ उसको मुस्कानले मभित्रको तटस्थतालाई गिज्जाइरहेछ, मभित्रको इच्छाहीनताको अभ्यर्थनालाई गिज्जाइरहेछ, मभित्रको बुद्धलाई गिज्जाइरहेछ। आफैसँग लाज लाग्छ मलाई। अरे, कति पतनका तत्त्वहरू रहेछन् मभित्र पनि, कति अहङ्कारहरू रहेछन्। हे ईश्वर, मलाई क्षमा गर। धुनीहरूलाई बिउजाइसकेपछि फेरि खुकुरी झिकेर त्यो स्वास्नी मान्छे सँगसँगै बदेल तयार गर्न थाल्छु। बदेल तयार भएपछि मासुलाई बाँसको गबुवामा उसिनेर त्यो स्वास्नी मान्छे सँगसँगै म कटेरोमाथि उक्लिन्छु। चन्द्रमाको गोला बिस्तारै बिस्तारै उक्लिसकेको छ आकाशमाथि। त्यो स्वास्नी मान्छे कटेरोभित्र पस्तापस्दै भन्छ, हर किम्रिक। किम्रिक बोल्दैन। त्यो स्वास्नी मान्छे उसको र मेरो कोठालाई छुट्याइरहेको पर्दालाई झिकेर दुवै कोठालाई एक छत्त पारिदिन्छ। फेरि चिरागको उज्यालोमा आफ्नो बिछौनामाथि पल्टिरहेको किम्रिकको अस्तित्वलाई अनुभव गर्न थाल्छु। त्यो स्वास्नी मान्छे सोध्छ, भोक लागेको छैन तपाईँलाई? किम्रिक फेरि पनि बोल्दैन। तपाईँ कवि हुनुहुन्छ भन्ने कुरामा विश्वास गरिन भने रिसाउनु भएको? ऊ उसको बिछौनामा बस्दै भन्छ, मलाई विश्वास छ हरकिम्रिक, मैले ठट्टा पो गरेँ कि तपाईँसँग। अह, मलाई भोक छैन, किम्रिक कोल्टेको परेको परै बोल्छ। तपाईँहरू खानुहोस्, उठ्नै पर्छ तपाईँले। बोल्दा बोल्दै त्यो स्वास्नी मान्छे एउटा अल्लाहारे केटी चाहिँ भने उसको पाखुरा समाउँछ, तर ऊ झस्किन्छ। उसको हातलाई आगोको रापले छोए चाहिँ निमेषभर किम्रिकको अनुहारमा टकटकी बाँधेर ऊ भन्छ, मैले भनेकै थिएँ चाहिने नचाहिने कुरो खेलाउन तपाईँको निम्ति जाति हुँदैन भनेर। फेरि डाक्नु भयो होइन जरोलाई? अब त चित्त बुझ्यो श्रीमानलाई। त्यसले के भयो त, म मरौँला त्यति न हो? ऊ जवाफ दिन्छ, त्यस्तो बिच्छुकी कुरा नगर्नुहोस् न हर किम्रिक, बाँचेर पो के फाइदा? पहिले मर्ने कुरासँग साह्रै डर लाग्थ्यो मलाई, तर अब यो कैदी जीवनसित वाक्क लागिरहेको छ। यसरी खोस्टा भएर बाँचिरहनुभन्दा मर्न धेरै जाति, किम्रिक जवाफ दिन्छ। तर त्यो स्वास्नी मान्छे मानव उसलाई सुन्दिन। उसभित्रको डाक्टर बिउजिरहेको छ। ऊ अहिले हाम्रो सहयात्री स्वास्नी मान्छे होइन, मात्र डाक्टर भएकी छ, फगत डाक्टर। आफ्नो ब्यागभित्र थन्काइएको डिग्री झिकेर ऊ किम्रिकको अगाडि गएर भन्छ, मुख खोल्नु सर किम्रिक। किन किन अब, यसको आवश्यकता छैन। साँच्चो कुरा त यो हो, म जस्तो लासलाई उपचार गरेर केही फाइदा छैन, के बिग्रिन्छ? एउटा लास माटो मुनि छोपिन्छ। त्यो डिग्री र औषधिलाई ब्यागभित्र लगे बेस, लास हुन नचाहनेहरूलाई काम लाग्छ। असल मान्छे त्यसो भन्दैन नर किम्रिक, ऊ भन्छ। त्यो स्वास्नी मान्छे मुस्कुराइदिन्छ, फेरि उनीहरू बसेर भन्छ, ल मुख खोल्नुहोस्। ऊ केही बोल्दैन, न त मुख नै खोल्छ। खोल्नुहोस् भने झट्ट, ऊ फेरि पनि मानौ नाङ्गो रुख भइरहन्छ। अर्किम्रिक, हेर्नुहोस् मेरो आँखामा हेर्नुहोस्, के यी आँखामा तपाईँप्रति घृणा छ? के यी आँखामा दुष्ट्याई छ? मेरो जाति किम्रिक, ल मुख खोल्नुहोस्। जिद्दी त केटाकेटीहरू पो गर्छन्। त्यो स्वास्नी मान्छेको लवजमा के शक्ति थियो कुनी, ऊ साँच्चै नै एउटा आज्ञाकारी बालक चाहिँ चुपचाप मुख खोलिदिन्छ। त्यो स्वास्नी मान्छे डिग्री हालेर फेरि उसको केसमा आफ्नो पुष्ट औँलाहरू घुसारेर सल बनाउन थाल्छ। मैले पनि बिरामी हुने चाहना गर्नुपर्ने हो, तर म त्यस्तो सपना हेर्ने चाहना गर्दिनँ। किम्रिकका आँखामा त्यसै त्यसै आँसु छलछलाउन थाल्छन्। त्यो स्वास्नी मान्छे उसको आँसु पुछेर भन्छ, तरुण मान्छे रुँदैन नर किम्रिक। तिम्रो केही बोल्दैन। स्वास्नी मान्छे समय पुगेपछि डिग्री झिकेर फेरि भन्छे, ल हेर्नुहोस् 103 अझ बढ्न सक्छ अर्किम्रिक, तर डराउनु पर्दैन, म छु नि यहाँ, मनमा चाल्नु तुल्याउने कुनै कुरै नसोच्नुहोस्। ऊ फेरि उसको कपाल सुमसुमाउन थाल्छ। किम्रिक ज्वरोले तातेको आफ्ना दुवै हातले त्यो सास्ने मान्छेको नारी समाल्दै भन्छ, म तिमीसँग बिहे गर्न चाहन्छु बिर्गित, रक्सीको नसामा बोलेको होइन, म साँच्ची भन्छु बिर्गित, तिमी मेरो जीवनमा आएनौ भने मेरो यो जीवन बन्द बोराको लास हुन्छ बिर्गित। उसका आँखाका कुण्डल फेरि आँसुले भरिन्छन्। उसको जोरग्रस्त अनुहार त्योभन्दा बढ्ता मानव बोल्नै सक्दैन। उसभित्रका हरफहरू मानव पङ्गु हुन्छन्। फेरि पनि म उसका आँखाका निला नानीमा त्यो स्वास्नी मान्छेको तस्विरलाई अनुभव गर्न थाल्छु। स्वास्नी मान्छेको अगाडि केटाकेटी चाहिँ पनि हिडुल गर्ने चाहनालाई अनुभव गर्न थाल्छु। त्यो स्वास्नी मान्छेको घरपालुवा जनावर चाहिँ पनि खुसी हुने चाहनालाई अनुभव गर्न थाल्छु। स्वास्नी मान्छे भन्छ, यति सानो कुरामा रोएको? किम्रिक फेरि केही बोल्दैन। अघि भर्खरै आफ्नो छातीभित्र उर्लिएका अहङ्कारका छिटाहरूलाई सम्झेर आफैमा चिमोटिन्छु म। अभिमान कसको टिकेको छ र यो धरतीमा? कत्र कत्र अहङ्कारीहरू धरतीबाट मेटिसकेका छन् भने म त साधारण मान्छे, फेरि मभित्र अभिमान कस्तो? अनभिव्यक्तिको अन्तराल भरिभरि गनाउने छिटाहरू लिएर उज्यालो प्राप्त गर्ने कल्पना पो गरिरहेको रहेछु मैले त। अरे कत्रो विडम्बना, कत्रो छल, कत्रो प्रवञ्चना, स्वयंमाथि स्वयंको कठै त्यसैले पो रहेछ उज्यालो निराकारसँग साकार हुँदाहुँदै मेटिएको। यो ब्रह्माण्डको अदृश्य टेपमा टेप भएको मेरो अहङ्कारको स्वर चित्रलाई सम्भवतः जन्म जन्मान्तरको तपस्याले पनि मेट्न सक्दैन। हे ईश्वर, मलाई क्षमा गर। ज्वरो चढ्दा चढ्दा 5 अङ्कसम्म पुग्छ, तर पर्सिपल्टदेखि ज्वरो फेरि ओर्लिन थाल्छ। त्यो स्वास्नी मान्छेको सेवाले त झन् उसको चेतन र अचेतनको पत्र पत्रमा मानौ बेरगित नै बेरगित लेखिदिन्छ। अस्तिदेखि त ताप स्वाभाविक भएको छ, आज त मिरमिरी उजालैमा ऊ किम्रिकलाई लिएर कटेरोको बरेङ ओर्लिन्छ। मलाई जाति नै लाग्छ, बिहानको हावाका साथसाथै क्रमशः बगैँचाबाट हराउँदै गएका ती दुईका शरीरलाई एउटा छायाचित्रको रूपमा अनुभव गर्न थाल्छु म। ती दुई एक दोस्रोको अगालोले बेरिएका हुन्छन्। म बिछौनाबाट उठेर बरण्डामा उभिन्छु। अहिले सूर्योदय भइसकेको छैन, किरणहरूले अहिलेसम्ममा खालि चट्टानको पीठलाई छोएको छ। राम्रै लाग्छ मलाई, तर ओर्लिएर चौतारीमाथि उभिन्छु म। घरेलु झैँ बनेका साना साना चराचुरुङ्गीहरू बगैँचाको जताततै छरिएर चिरबिर चिरबिर गर्न थाल्छन्। सारा दिनमानको स्वरूप हेर्ने अभिलाषा लिए झैँ म पूर्वतिर आँखा टाँसिदिन्छु। सूर्य आगोमा पगालेको फलामे गोल झैँ रातो हुन्छ, फेरि किरणहरूका अक्षय भण्डारको रूपमा साटिँदै जान्छ, फेरि विस्तार हुन थाल्छ उज्यालोको। तालका किनारमा दिनदिनै देखिने उही हात्ती र किसिम किसिमका रङका अर्नाहरू छरिन्छन्। जङ्गलै जङ्गल पारी नौ कोस टाढा हराएका जलपक्षीहरू म माथिको आकाश बजाउँदै छरिन्छन्। म फेरि नित्यकर्मबाट निवृत्त भएर उही खानेकुरा तयार पार्न थाल्छु। सूर्य मध्याह्नमा पुगिसकेको छ, त्यो स्वास्नी मान्छे र किम्रिक अझ फर्केका छैनन्। यति बेलासम्म त फर्किसक्नुपर्ने थियो उनीहरूले, न कुनै दुर्घटना पो घट्यो कि? यो जङ्गलमा पनि त मृत्यु त्यतिकै नजिक मुख बाहिर उभिएको हुन्छ जतिको मोर्चामा। सम्भावनाभित्र धेरै किसिमका मृत्यु छन्। कुनै बाघले घोक्रो फोरेर मार्न सक्छ, कुनै हात्तीले सुँडले उचाली भुइँमा पछाडि खुट्टाले कुल्ची मार्न सक्छ, बाँसोले लुची लुची मार्न सक्छ। मान्छेको स्वभाव कस्तो छ, ऊ मान्छेलाई छाडेर बस्नै सक्दैन, मान्छेलाई मान्छे नभए हुँदैन। फेरि मान्छेले मान्छेलाई विनाश गर्ने यो युद्ध किन? के मान्छे मान्छेभित्र रमेर बस्न सक्ने सम्भावना छैन? जे भए पनि, जस्तै भए पनि, अहिलेसम्म म त आइसक्नुपर्ने थियो उनीहरू। म फेरि उनीहरूको खोजीमा निस्कन्छु, तर धेरै टाढा जानु पर्दैन मलाई। किम्रिक र त्यो स्वास्नी मान्छे आइरहेका हुन्छन् फुलै फुले सजिएर। म खुसी अनुभव गर्न थाल्छु, यति खुसी कि त्यति त मैले जागिर पाउँदा पनि अनुभव गरेको थिइनँ, तकमा पाउँदा पनि अनुभव गरेको थिइनँ। यो चकमन्न जङ्गलमा मैले थाहा पाउँदा नपाउँदै कसरी मभित्र प्रवेश गर्दै गइरहेका रहेछन्। मैले त भन्ठानेको थिएँ यो मोहजनित विडम्बनालाई पन्छाइसकेको छु, स्थिति बोधको संज्ञा दिएर त्यस किसिमको आरोपहरूलाई मेटी तटस्थ भइसकेको छु, तर कहाँ म त रहेछु अहिलेसम्म उही मोहजनित घेरामा रुमलिरहेको। कहाँ बेपत्ता यति बेलासम्म? म उनीहरूतिर पाइला सार्दा सार्दै भन्छु, हेर सूर्य कति माथि पुगिसक्यो। जवाफमा ऊ मुस्कुराइदिन्छ। ऊ फेरि स्वास्नी मान्छेलाई छाडेर एकाएक मलाई जुरुक्क उचालेर घुमाइदिन्छ। त्यस्तै शङ्काको नाम हो प्रेम, तिम्रो हृदयमा प्रेम, बेरगितको हृदयमा प्रेम, प्रेममय भइरहेछ यो जङ्गल आज। ऊ मलाई छाडेर नृत्यमा चाहिँ एक फन्को घुमिदिन्छ। म विस्मित हुन्छु, चकित हुन्छु, यति खुसी त भएको थिएन ऊ पहिले कहिले पनि। कैयन दिनसम्म ज्वरोले निस्लोट पारेको उसको शरीरमा आज यसरी फुर्ती देखा पर्नु कम आश्चर्यको कुरा होइन, पक्क परिरहन्छु म।
परूं तोरे मैं पई या परूं
स्वास्नी मान्छे किम्रिकलाई ममा अल्झान दिएर छिटो छिटो पाइला सार्छे। उसको हिँडाइमा नयाँपना आए चाहिँ अनुभव हुन थाल्छ मलाई, तर म घोरिन्न। छिटो छिटो पाइला सारेर ऊ हराउँछ मेरो आँखाबाट। कता कता लज्जाको छनक उसको शरीरमा बिउजे चाहिँ म अनुभव गर्छु। हुनसक्दछ म भ्रमिरहेको होला, तर किम्रिक ज्यादै खुसी छ, एकदम ज्यादै। उसको अनुहारमा त्यही फुलको रङ चाहिँ रङ बसेको छ जसले सिङ्गारिएको छ ऊ मेरो हात त तानेर आफू सँगसँगै बसाल्छ। फेरि आफू अगाडिको ढुङ्गो टिपेर तालको पानीलाई खलबलाइदिन्छु। पानी छचर्किन्छ र लहरहरू बिउजिन थाल्छन्, एकपछि अर्को, अर्कोपछि फेरि अर्को। अगाडि पानीमा खेलिरहेका जलपक्षीहरूमध्ये चार पाँचवटा जलपक्षीहरू पखेटा फिजारेर आकाशलाई शून्यमा सेलझै बनाउन थाल्छन्। केही पर चरिरहेका जिराफ र घोडा गदाहरूका रसिला आँखा हामीतिर स्थिर हुन्छन्। ऊ भन्छ, आजभन्दा पहिले यो ठाउँलाई मैले यति सुन्दर रूपमा कहिले देखेको थिइनँ अनन्त। यो ताल, यो बगैँचा अनि त्यो कटेरो लाग्न थाल्छ एउटा कविता भए चाहिँ। फेरि उठ्छ बसेको ठाउँबाट। म उसको पहिले रोगी चाहिँ देखिने अनुहारमा टकटकी बाँधिदिन्छु। विकार छँदै छैन उसको अनुहारको चमकमा। एउटा खरायो थरको झाडीबाट पुलुकची आउँछ। त्यसै त्यसै हर्षमा छनकले चङ्क भइरहेका उसको आँखाले समातिहाल्छ त्यो खरायोलाई। ऊ एकाएक पाँच वर्षको चाहिँ उफ्रेर त्यो खरायोनिर पुग्छ। खरायो भागिहाल्छ फेरि, तर म खरायो पछि पछि दौडने पक्षमा छैन। आज किम्रिकलाई कस्तो किसिमको मात लागेको छ कुन्नी। ऊ दगुर्न थाल्छ खरायोको पछि पछि। उसलाई त्यसैमा रमाउन दिएर म फेरि कटेरोतिर पाइला सार्छु। काला ढेडु बाँदर बाँदरनी कटेरोमुनि बसेर कुनै जङ्गली फलको स्वाद लिइरहेका छन्। त्यो स्वास्नी मान्छे फेरि गृहिणीमा रूपान्तरित भइरहेकी छ। हामीले दिनदिनै टेबलको काम लिइरहेको बाँसको मचानलाई कपडाले छोपेर त्यसमाथि बाँसका फुलदानीहरू राख्दै गइरहेकी छ। त्यो टेबलमा फलफुल पनि छन्, नुन मरिचको धुलो र रक्सी पनि छन्, बिस्कुटका दुईवटा प्याकेट पनि छन्। उही आत्मीय चाहिँ मुस्कानले मलाई छोएर भन्छे, ऊ किन घोरिनु भयो अनन्त? यो खानेकुरालाई देखेर ऊ उत्तर दिन्छ, म उसको नजिकै पुग्छु। यति मात्र होइन, आज तपाईँलाई विशेष कुरा खुवाउँछु। के खुवाउनुहुन्छ त्यस्तो? कालो कफी। कालो कफी? म हाँसिदिन्छु, केमा उमाल्नुहुन्छ पानी? बिस्कुटको बट्टा छन्, तर आज यो सब कुन खुसीमा भइरहेछ खै? मैले त केही पनि बुझिनँ। किम्रिकले भनेन तपाईँलाई? ऊ सोध्छे। अह, भनेन। ऊ त आज खुसीले बालक चाहिँ भइरहेको छ, हरायो पछि पछि दगुर्न थालेको छ। भन्नुहोस् न, कुन खुसीमा हुने सब कुरा? विवाहको। कसको विवाहको? यहाँ को छ र अरू? ऊ मुस्कुराइदिन्छे। मेरो अगाडि अहिलेसम्म झरिरहेको कालो पर्दा मानव हुर्ती बलेर खरानी हुन्छ। खुसी हुनुपर्छ मैले, खुसी हुनुपर्छ किन? खुसी हुन्छु, त्यत्तिकै खुसी जतिको खुसी म आफ्नो गाउँको बिहे भोजमा सामेल हुँदा अनुभव गर्न सक्थेँ। मेरो गाउँमा चाहिँ यहाँ पञ्चै बाजा घन्केका छैनन्, नरसिङ्गा फुकेको छैन, माहुर खुवाउने व्यवस्था छैन। फेरि पनि म खुसी अनुभव गर्न थाल्छु। मेरो गाउँमा भन्दा निकै निकै बढ्ता यो खुसीको तहभित्र कुनै कस्तो किसिमको प्रेरणाले काम गरिरहेको छ मलाई थाहा छैन। थाहा पाउने इच्छा पनि छैन, इच्छा नै भए पनि केही फाइदा छैन। हर्षोद्गार अभिव्यक्त गर्ने केही सामग्री पनि त छैन नि मसँग। खालि बिहे फलोस् फुलोस् भन्ने वाक्यले त्यो स्वास्नी मान्छेलाई छोपेर म ती उपायहरूको बारेमा विचार गर्न थाल्छु जुन उपायले यहाँ बिहे भइरहेको छ भन्ने कुरालाई अनुभव गराउन सक्छ। उपाय सोच्दा सोच्दै हुस्केलाई काँचको गिलासमा खनाएर ओठमा सुहाउँछु। फेरि कछुवाको खप्परलाई ढ्याङ्ग्रो तुलाई नाच्न थाल्छु आफ्नो भाषाको गीत भट्ट्याएर। हराएको पछि पछि दगुर्न अगाएको किम्रिक हाँस्दै आउँछ, तर म रोकिन्न, नाचि नै रहन्छु, गाइ नै रहन्छु। म एकछिनपछि स्वयं किम्रिक त्यो स्वास्नी मान्छेलाई अँगालेर मेरो नाचको पारामा पारा मिलाउँदै नाच्न थाल्छ, लाग्न थाल्छ एउटा नयाँ कथाले जन्म लिए चाहिँ। गनाउने छिटाहरू साराका सारा पखालेर उज्यालोपन साकार हुन थाले चाहिँ। नाच्दा नाच्दै किम्रिक हाँसिदिन्छ, त्यो स्वास्नी मान्छे हाँसिदिन्छ, म हाँसिदिन्छु। यस्तो लाग्छ हामी दुई देशका मान्छेका बीचमा कहिले पनि शत्रुता भएको थिएन। हामी एक दोस्रासँग मानौ जन्म जन्मान्तरदेखि परिचित थियौँ। हामी दुवैको देशलाई मानौ बुद्धले टेकेका थिए। हामी दुवै मानौ स्वरमा स्वर मिलाएर सत्यम शिवम सुन्दरमको अभ्यर्थना गरिरहेका थियौँ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता चपाइएका अनुहारको आठौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा गिजुभाइको उपन्यास दिवा स्वप्नको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत किमिरे बिदा चाहन्छौ। शुभरात्री।